समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आगामी मंगिर 4 गते हुने प्रदेश र संघीय निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै क्रमशः चुनावी सरगर्मी बढ़दैछ। राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारको सम्भाव्य प्रतिस्पर्धाले नयाँ सोच, दृष्टिकोण र नयाँ पुस्ताको उपस्थिति उल्लेख्य रूपमा बढ़ने अनुमान गर्न सकिन्छ। यता चुनाव घोषणा पछि पनि संसद सुचारू राखिएको छ। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिको प्रमाणीकरणका लागि पेश गरिएपछि त्यसमा नागरिक समाजका अगुवाहरूले आपत्ति जनाई राष्ट्रपतिलाई ज्ञापन पत्र पेश गरेका छन्। यस विषयमा पनि हामी चर्चा गर्नेछौ। साथै नेपालको आन्तरिक र बाह्य मामिलामाथि केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी विश्लेषण गर्ने प्रयासमा छौं। हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार ध्रुवहरीजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
धन्यवाद छ, श्रोताहरूमा पनि अभिवादन छ।
धेरै पछि कुराकानी गर्न पाइयो ध्रुवहरी अधिकारीज्यू। जसरी विभिन्न कोणबाट समाजमा विद्यमान विषयहरूलाई विश्लेषण गरिएको छ, विज्ञ विशेषज्ञहरूले आफ्ना धारणाहरू दिइरहेका छन्, संचारको यति धेरै व्यापकता छ होइन, अब यो बीचमा हामी केही निश्चित विषयवस्तुमा केन्द्रित रहेर केही बेर संवाद गरौं। यो चुनावी सरगर्मी अब क्रमशः अगाडि बढ़िरहेको छ। विगतका र यसपालिको चुनावी माहौल अलिकति पृथक होला कि भन्ने आशंका छ। शुरूका दिनहरूको संकेत हेर्दाखेरि कस्तो देख्नु भएको छ चुनावको यो शुरूको यो अवधिलाई कसरी विश्लेषण गर्न सकिएला?
अब यो तपाईँ भन्नुभएको जस्तो प्रारम्भिक हो, घोषणापछि अब चुनावको मिति मङ्सिर 4 गते भनेर घोषणापछि प्रारम्भिक स्थिति हो। त्योभन्दा अगाडिबाटै अब चुनाव आउँदाखेरि म उम्मेद्वार हुन्छु, म फलान ठाउँबाट उठ्छु, अब नयाँ पुस्तामा आउनुपर्छ भन्ने खालको सामाजिक सञ्जालहरूमा मान्छेहरूले आफ्नो असन्तुष्टि सन्तुष्टि आकांक्षा सबै प्रकट गर्दै आएका छन्, जुन अब चुनावी वातावरण निर्माणको लागि आवश्यक पनि हुन्छ। तर अब हामी अप्ठ्यारो अवस्थामा के पनि छौँ भनेदेखि, एकातिर चुनावको मिति घोषणा भइसकेको अवस्था छ, अब अर्कोतिर के भने विगत 74 सालमा भएको चुनावबाट निर्मित प्रतिनिधि सभा राष्ट्रिय सभाहरू फेरि क्रियाशील पनि छन्, यो अलिक परस्पर नमिल्ने कुरा भइरहेको छ, एउटा अन्तर्विरोध। अब चुनाव नयाँ चुनावको मिति घोषणा भइसकेपछि त्यो पुरानो संसद त चाहिँ नि क्रियाशील रहनुपर्ने होइन, सबै सरकार पनि संसद पनि संसद स्वत विघटन हुने कुरा हो, सरकार पनि काम चलाउमा परिणत हुने हो, अब त्यसैले दीर्घकालीन महत्त्वका कुराहरू निर्णयहरू गर्न नपाइने स्थिति हो। तर तपाईँले अघि सुरुमा चाहिँ नि एउटा भन्नुभयो नागरिकताको विधेयकसँग सम्बन्धित अरू कुराहरू पनि यी छन्, यो चाहिँ हेर्दाखेरि र अस्ति मात्रै चाहिँ सोमबार अब लगानी बोर्डको चाहिँ नि निर्णय भनेर प्रधानमन्त्रीको अध्यक्षतामा बसेको उसले चाहिँ पश्चिम सेती जुन 1200 मेगावाट क्षमताको त्यो चाहिँ नि त्यसको लागि अध्ययन गर्ने भनेर भारतको सरकारी कम्पनीलाई सुम्पिने निर्णय भयो भनेर हिजो गोर्खापत्रमा छापिया थियो। अब यो दीर्घकालीन असर पर्ने कुरा हो यो पनि, अब यस्तो कुराहरू अहिले हुनु नहुने हो, नपर्ने हो, तर चाहिँ अलिकति भइराखेको स्थिति छ, त्यसैले अलि असमञ्जसको स्थिति हो भन्नु पर्यो समग्रमा।
अब यो बीचमा यहाँ लगायत नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू राष्ट्रपतिज्यू कहाँ गएर यो नागरिकता विधेयकलाई पुनर्विचार गर्नु पर्यो भन्ने आशयमा यहाँले ज्ञापन पत्र पनि पेश गर्नुभयो। यो अहिलेको अवस्थामा जसरी यो विधेयक आएको छ, यसमा असहमति हुँदाहुँदै पनि सरकार यसलाई एउटा निचोडमा पुर्याउन चाहन्छ, त्यसैले प्रमाणीकरणको तहमा यो पुगेको छ, अब यसरी बाहिरबाट ज्ञापन पत्रहरू पेश गरिरहँदा के सम्भावना हुन सक्छ, यसको पुनरावलोकन हुन सक्ने सम्भावना कतिको देखिन्छ त?
अब हामीले यही अहिलेको संविधान जुन बहाल छ त्यो 2072 साल असोज 3 गते जारी भएको त्यसैको सेरोफेरोमा रहेर त्यसैको परिधिभित्र रहेर गर्ने कुराहरू एउटा छ। अर्को कुरा के भने, हामीले जुन किसिमको संसदीय लोकतान्त्रिक अभ्यास गर्दै आएका छौँ त्यो अभ्यास भएका मुलुकहरूमा, अब हामी झट्ट नाम लिँदाखेरि भारतको बेलायतको नाम लिन्छौँ, अरू पनि देशहरू छन्, तिनीहरूमा के अभ्यास छ त्यो अभ्यासहरू पनि हेर्ने कुराहरू आउँछन्। त्यो सन्दर्भलाई राखेर हामीले हेर्नुपर्ने यो नागरिकताको कुरा यहाँले जुन बताउनुभयो कि अब अलिकति सजग नागरिकहरूको एउटा सानो समूहले 9 जनाको समूह जसमा म पनि सामेल थिएँ हामीले राष्ट्रपतिज्यूलाई भेटेर उहाँलाई चाहिँ नि यो नागरिकताको विधेयक चाहिँ नि यो दीर्घकालीन असर पर्ने मुलुकलाई संवेदनशील विषय हो अलि हतार हतारमा प्रक्रिया पनि छोट्याएर भन्दा पनि प्रक्रिया हेर्नु लोकतान्त्रिक परिपाटीमा प्रक्रिया आफै पनि महत्त्वपूर्ण हुन्छ क्या त्यो चाहिँ छोट्याएर अब सोझै चाहिँ नि हुन्छ भन्नुहोस् हुन्न भन्नुहोस् भने भरले त्यसरी चाहिँ वात्त पारित गरेर पठाएको त्यो पनि अब चुनावको मुखमा अब यसको उद्देश्य लक्ष्य निहित स्वार्थ छ होला गुटगत स्वार्थ पार्टीगत स्वार्थ होला तर राष्ट्रिय स्वार्थ राष्ट्रिय हित भन्ने कुरा स्वार्थ भन्ने कुरा भएन अब पार्टीको स्वार्थ व्यक्तिको स्वार्थ समूहको स्वार्थ गुटको स्वार्थ त होला राष्ट्रिय हितको अनुकूल भएन भनेर हामीले ध्यानाकर्षण गऱ्यौँ र ध्यानाकर्षण गर्दाखेरि राष्ट्रपतिज्यूले चाहिँ नि अहिले म अघि भनिहालेँ कि यो अहिलेको संविधानको परिवेशमा रहेर गर्ने भन्दाखेरि पनि उहाँलाई धारा 113ले चाहिँ नि कुनै किसिमको चाहिँ नि विधेयक आउँदाखेरि त्यसलाई प्रमाणीकरण गर्नु अगाडि अब यसमा चाहिँ पुनर्विचार हुनु उपयुक्त हुने देखिन्छ भनेर राष्ट्रपतिले सन्देशसहित त्यस्तो लागेमा भन्ने शब्द छ अब लागेमा भने राष्ट्रपतिलाई लाग्नु पर्यो लाग्नलाई चाहिँ के भने विविध चाहिँ नि कानुनी प्रक्रिया र लोकतान्त्रिक अभ्यासहरूको बारेमा अब धेरै मान्छेले जानेका छन् बुझेका छन् तर हामीहरूले चाहिँ नि के भने एउटा समूहले भए पनि त्यो प्रतिनिधित्व गरौँ ती कुराहरू उहाँ समक्ष राखौँ र उहाँले चाहिँ आफ्नो संवैधानिक नेपालको संविधानको पालना गराउने संरक्षण गर्ने सर्वोपरि हितमा आफूलाई समर्पित गर्ने भन्ने कुराहरू पनि उहाँको दायित्वभित्र पर्छ र राष्ट्राध्यक्ष भनेको एउटा उहाँलाई लागेमा भन्ने जुन छ नि यो चाहिँ यन्त्र त होइन नि राष्ट्रपति भनेको चाहिँ एउटा चाहिँ श्रृङ्गारको चाहिँ सामान अथवा चाहिँ नि यो आलङ्कारिक भन्ने आलङ्कारिक राष्ट्रपति भन्ने चलन छ नि त्यो चलन मात्रै हो त्यहाँ संविधानमा त कहीँ पनि आलङ्कारिक भनेर लेखा पनि हुँदैन छ पनि छैन त्यसो भए हुनाले उहाँको ध्यान आकर्षण गर्ने र उहाँलाई लागेमा भन्ने उहाँलाई लाग्नुपर्ने कारण देखाएका कारण हुन् भनेर हामीहरूले उहाँलाई सम्झाउने भने अब सम्झिनु त उहाँ आफै जान्नुहुन्छ अब त्यस बारेमा उहाँका विज्ञहरू सल्लाहकारहरू हुनुहुन्छ तर नागरिक स्तरको चासो यस्तो छ है भनेर उहाँलाई अवगत गराउने हामीले प्रयास गऱ्यौँ उहाँले पनि रुचिपूर्वक ध्यानपूर्वक सुन्नु भएको छ र म अध्ययन गर्दैछु भन्नुभएको छ
अब यसमा छ नि ध्रुवजी जस्तो नागरिकताको विषय आफैमा एउटा संवेदनशील पेचिलो विषय हो पाउनु पर्नेले त स्वाभाविक रूपमा पाउँछन् नै तर अब नेपालमा वर्षौंदेखि विशेष गरी दक्षिणी छिमेकी राष्ट्र भारत होइन हाम्रो चाहिँ रोटी बेटीको सम्बन्ध खुला सिमाना होइन यो एउटा व्यवहारिक दृश्यहरू हामी भोगिरहेका छौं देखिरहेका छौं अब जुन प्रकारले त्यो समय सीमाको कुरा गरिएको छ होइन कतिपय अवस्थामा 7 वर्षकोसम्म समय पर्खिनु पर्नेछ कुनै कुनै देशमा 2-3 वर्ष हुन्छ तर हामीलाई चाहिँ तात्तातै आजको भोलि नै यसरी निर्णय गर्दाखेरि जुन प्रभाव पर्छ भनेर भन्न खोजिएको छ अलिकति क्याटेगोरिकली भनिदिनु होला कि वास्तवमै यसले हामी नेपालीहरूको माझमा कस्तो किसिमको चाहिँ दूरगामी प्रभावहरू पार्न सक्छ कहाँ कहाँ जोखिम हुन सक्छ अथवा कतिको स्वाभाविक हो यो दुवै पक्षलाई हेरेर अलिकति विश्लेषण गरी पाउन
यो स्वाभाविक हुँदै होइन यो अस्वाभाविक हो र हामीले धेरै अध्ययन गहिरो अध्ययन पनि गर्नु पर्दैन यति कुरा बुझ्नलाई कि उत्तरमा पनि 1 अरब 30-35 करोडको जनसङ्ख्या भएको छिमेकी छ दक्षिणमा पनि त्योभन्दा बढी अझ त्यो जनसङ्ख्या भएको देश छ अनि दक्षिणतिरको चाहिँ नि सिमाना चाहिँ नि अव्यवस्थित छ मैले त्यसलाई खुल्ला भन्न रुचाउँदिनँ किनभने खुला भनेपछि त एउटा खुला विचार खुला दृष्टिकोण खुला सोच भनेर राम्रो त्यसको सकारात्मक चाहिँ नि अर्थ त्यसको अभिप्राय जनाउने कुरा हुन्छ तर यो त के भने अव्यवस्थित राखिएको तर खुला भन्ने गरिएको मात्रै हो है त्यस्तो सिमाना छ त्यस्तो सिमानाबाट जो पनि आउन सक्ने जे पनि गर्न सक्ने जहाँ पनि बस्न सक्ने जतिन्जेल पनि बस्न सक्ने त्यहाँ हुन्छ नि यति वर्ष बस्नुपर्ने यति नेपाली भाषा जाने हुनुपर्ने यस्तो हुनुपर्ने भन्ने पहिले त्यस्तो आवश्यकताहरू थियो पहिलेका संविधानहरूमा अहिले ती सबै चाहिँ हटाएर अब हुँदाहुँदा के भने अब यति सहज कुरो छ कि अव्यवस्थित सिमानाबाट ओहोरदोहोर जति पनि गर्न पाउने अनि त्यसपछि के भने पारिपट्टिको भने मतलब भारतमा चाहिँ नि भएको महिलाले नेपाली पुरुषसँग बिहा गरेमा तुरुन्त चाहिँ नागरिकता पाउनुपर्ने अनि यतापट्टिबाट चाहिँ नेपाली चेलीहरू चाहिँ भारतमा बिहा भएर गयो भनेदेखि उनीहरूले त्यही नागरिकताको लागि दरखास्त दिनका लागि पनि 7 वर्ष पर्खिनु पर्ने। अब यस्तो खालको प्रावधान चाहिँ राखेर त्यस्तो छाडा त्यो छाडा भन्ने शब्द उपयुक्त होइन, त्यो खुल त्यो अव्यवस्थित र निर्वाध किसिमले चाहिँ नि हुन पाउने त्यस्तो खालको व्यवस्था राखिएको चाहिँ नि यो विधेयक भयो क्या। त्यो विधेयक चाहिँ नि कस्तो भयो भनेदेखि अब त्यो कमसे कम के हुनु पर्थ्यो भने 7 वर्ष पारिकोमा नियम छ भनेदेखि कमसे कम यहाँ पनि 7 वर्ष राखौँ, पारम्परिकताको आधार हुन्छ होइन। हामी त अझ 10 वर्ष 7 को के 15 वर्ष राख्नुपर्ने अवस्थाका चाहिँ हाम्रो क्षेत्रफल, हाम्रो चाहिँ जनसङ्ख्याको आकार, हाम्रो साधन स्रोतले धान्न सक्ने कुराहरू, पानी, आवास, शिक्षा, स्वास्थ्य सबै दायित्वहरू थपिन्छ नि नागरिक कसैलाई बनाएपछि त। त्यसलाई पानी दिनु पर्यो, त्यसलाई खाना दिनु पर्यो, त्यसलाई रोजगारी दिनु पर्यो, त्यो कति धान्न सक्ने अवस्थामा हाम्रो देश छ, यो कुराहरू विचार गर्नुपर्ने। तर त्यो विचार नपुर्याइकन एउटा चुनावको मुखमा एउटा प्रचार लोक सस्तो लोकप्रियताको लागि चाहिँ नि राष्ट्रिय जीवनमा दीर्घकालीन असर पर्न सक्ने कुराहरू चाहिँ नि यसरी हडबडाएर र कामचलाउको चाहिँ नि चरणमा पुग्न लागेको सरकारले गर्न नहुने हो। यसमा चाहिँ नि यो एउटा के भने एउटा खालि सामान्य निहित एउटा पार्टीगत स्वार्थ र चाहिँ नि कसैलाई रिझाउने कसैलाई प्रसन्न पार्ने नाउँमा चाहिँ नि यो यत्रो ठुलो कदम चालिहाल्नु हुने थिएन भन्ने चाहिँ नि हामीलाई लागेको हुनाले यो कुरा चाहिँ नि त्यहाँ पनि भन्यौँ र म अहिले यहाँ मार्फत श्रोताहरूमा पनि यो कुरा निवेदन गर्दैछु।
हजुर, अब परराष्ट्र मन्त्रीको चीन भ्रमण सुरु भएको छ, पछिल्ला दिनहरूमा दुवै छिमेकी मुलुकहरू र सँगसँगै तेस्रो मुलुक भनौँ होइन संयुक्त राज्य अमेरिका अथवा युरोपियन मुलुकहरूको पनि जुन नेपालमा चासो छ भनिएको छ, भ्रमणको यो सिलसिला अलिक बाक्लिँदै गएको देखिन्छ, पक्कै पनि केही संवेदनशीलता नै हो। हामीले विभिन्न चरणमा यसमा छलफल बहस पनि गरि नै रहेका छौं, निरन्तर यो एउटा बहसकै विषय हो। के नेपालले आफ्नो परराष्ट्र नीतिलाई पुनरावलोकन गर्नुपर्ने अवस्था आएको हो वर्तमान भू राजनैतिक अवस्थाले गर्दा, समय परिवेशले गर्दाखेरि, अथवा हामी अलिकति कमजोर हुँदै गयौं कि एउटा सन्तुलनमा, वैदेशिक नीतिको सन्तुलनमा भन्ने विभिन्न प्रश्नहरू चाहिँ हाम्रो परराष्ट्र मामिलाको सन्दर्भमा आएका छन् र यो निरन्तर चलिरहेको बहस छ। एउटा वरिष्ठ पत्रकारको हैसियतले पक्कै पनि यी विषयहरूमा यहाँले ध्यान पुर्याइरहनु भएको छ, के देखिन्छ हाम्रो अवस्था कतिको सुदृढ छ, कतिको कमजोर छ, के भन्न सकिन्छ यस विषयमा?
अब मैले दुईटा एक दुईवटा कुरा भन्छु। जस्तो हिजो मात्रै चाहिँ नि कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानद्वारा चाहिँ एउटा यही छलफल भू राजनीतिक अवस्था र चाहिँ नि नेपालको पराष्ट्र नीति विषयक कुराहरूमा त्यहाँ छलफल भएको थियो हिजो, म त्यसमा पनि सहभागी थिएँ। अब त्यहाँ पनि कुरा त्यही निस्कियो कि चाहिँ नि नेपालले असंलग्न नीति छोडेको हो वा छोड्नुपर्छ वा पुनरावलोकन गर्नुपर्छ, यी कुराहरू त्यहाँ पनि निस्केका थिए। तर कुरा कहाँनिर आउँछ भनेदेखि हाम्रो यो असंलग्नताको एउटा अभ्यास चाहिँ नि लामो समयदेखि भइआएको छ र हाम्रो भौगोलिक राजनीतिक भूगोलले जुन दुई देशको बिचमा छौँ हामी भन्छौँ त्यही कुरा हो, हामी सानो आकारका छौँ तुलनात्मक रूपमा, त्यसमा चाहिँ नि असंलग्नताकै आधार चाहिँ नि छोड्न हुँदैन र लामो समयदेखि लिएको एउटा नीति हो। अब अन्तर्राष्ट्रिय घटनाहरूले चाहिँ नि अन्तर्राष्ट्रिय सम्बन्धहरू गतिशील पनि हुन्छन् त्यो कुरा पनि हामीले मान्नुपर्छ, परिवर्तनहरू भइराखेका छन्। युक्रेनमा सोभियत चाहिँ के अरे सोभियत भन्दा अहिले त रुस भन्नु पर्यो, रुस गणराज्यले आक्रमण गरेपछि युरोपमा अलिकति अर्कै किसिमको वातावरण हो, त्यसको परिस्थिति प्रभाव चाहिँ नि अब विश्वव्यापी रूपमा पर्ने नै भयो। अब त्यही क्रममा चाहिँ नि संयुक्त राष्ट्रमा त्यसको बारेमा छलफल हुँदाखेरि छलफल र मतदान भयो त्यहाँ, कि चाहिँ त्यो आक्रमणको निन्दा गर्ने किसिमको प्रस्तावमा चाहिँ नेपालले पक्षमा भोट हाल्यो भने मतलब रुसको चाहिँ नि आक्रमण ठिक भएन, युक्रेनको आफ्नो बाँच्न पाउने अधिकार अस्तित्वको अधिकार चाहिँ नि लोप हुन दिनु भएन, यसमा खतरा आयो भन्ने प्रस्तावमा नेपालले नेपालले भोट हाल्यो चाहिँ मत दियो। त्यसलाई चाहिँ देख्ने बित्तिकै एक थरी यहाँ नेपाल अब अहिले कस्तो भएको छ भने पोलोराइज होइन उत्तर र दक्षिण अब वामपन्थी र दक्षिणपन्थी यस्ता यस्ता शब्दावलीहरू चाहिँ नि खेलिरहेको बेलामा एक थरीले चाहिँ लौ अमेरिकालाई अनुकूल हुने गरी नेपालले भोट हाल्यो अमेरिकातिर ढल्क्यो अमेरिकन पोल्टामा पुग्यो अब यस्ता शब्दहरू शब्दावलीहरू चाहिँ प्रयोग भएको पनि हामी सुन्यौँ पायौँ त्यो कुरा होइन नेपालले चाहिँ असंलग्नताकै आधारमा चाहिँ युक्रेनको चाहिँ बाँच्न पाउने अस्तित्व धान्न पाउने अधिकारको संरक्षण हुनुपर्ने भनेर भोट हालेको त्यो सही निर्णय गरे जस्तो मलाई मेरो चाहिँ त्यही लाग्छ र छिमेकको भुटानले समेत त्यही किसिमले मतदान गरे हो यद्यपि भारत र चीनले उनीहरूले अनुपस्थिति जनाए अथवा मतदानमा भाग लिएनन् त्यस्तो किसिमको चाहिँ नि गरे तर उनीहरूले जे गरे त्यो हामीले गर्ने होइन हामीले आफ्नो मान्यता अनुसार गर्ने हो र के हो भने असंलग्नता भनेको तटस्थ निष्क्रिय भएर तटस्थ रहने होइन न्यायको पक्षमा बोल्ने हिसाबले असंलग्न रहने हामी यो लडाइँमा हामी संलग्न छैनौँ तर हाम्रो दृष्टिकोणमा यो कुरो ठिक हो यो कुरो होइन भन्न चाहिँ सक्नुपर्छ र त्यो भनिआएको पनि हो नेपाल चुप्प बस्नुपर्छ भनेर चाहिँ भन्नु त्यस्तो किसिमको माग राख्नु चाहिँ अनुचित हुन्छ जस्तो लाग्छ नेपालको हितमा हुन्छ जस्तो लाग्दैन मलाई अब अहिले परराष्ट्र मन्त्री चाहिँ हिजो चीन जानुभएको छ अब दुई दिनको भ्रमण भनेको छ अब आज कार्यक्रम छ क्यारे भोलि फर्किनुहुन्छ अब नेपाल सिमाना यति लामो 1400 किलोमिटर भन्दा बढी सिमाना जोडिएको देश हो अब त्यहाँसँग चाहिँ नि हामीले निकट यो भारतसँग चिनसँगको सम्बन्ध त त्यसको विकल्प हुने अर्को सम्बन्ध हुनै सक्दैन क्या त्यो छिमेकको सम्बन्ध त्यसले गर्दाखेरि चिनमा चाहिँ नि जानुभयो भनेदेखि नेपालका कतिपय चाहिँ नि अब हुन्छ नि अहिले त नभएको सीमा क्षेत्रका पनि विवाद छन् भन्न थालिएको छ खासै विवाद त छैन सीमा क्षेत्रको विवाद त दक्षिण पश्चिममा बढी छ तर पनि ती लगायत अरू कुराहरू र अरू परियोजनाहरू के चाहिँ नि रोकेर रहेका छन् त्यसलाई अगाडि बढाउन सकिन्छ उताबाट परराष्ट्र मन्त्री पनि आउनुभएको पहिले केही महिना अगाडि अब यताबाट पनि जानु पर्यो भन्ने एउटा चाहिँ नि पारस्परिक भेटघाटको कुरा र केही विषयहरू चाहिँ नि मा एउटा भनौँ छलफल गरेर निरूपण गर्ने कुराहरू हुने हो अब तैपनि अघि मैले भनेको कुरासँग गाँसिने कहाँ जान्छ भने आखिर त यो सरकार चाहिँ कामचलाउ सरकार हो त्यसैले कामचलाउ सरकारले त्यहाँ पनि चिनमा पनि दीर्घकालीन असर पर्ने कुराहरू त केही गर्न मिल्दैन यो कुरा त अब परराष्ट्र मन्त्री नारायण खड्का आफै स्वयंविज्ञ हुनुहुन्छ उहाँलाई निर्देशन पनि दिनुभयो होला प्रधानमन्त्रीले अब त्यो हिसाबले चाहिँ नि हामीले त्यसलाई चाहिँ नि एउटा के किन हुन आँट्यो भन्ने जस्तो ढङ्गले भन्दा पनि छिमेकको देशमा ओहोरदोहोर हुने र चाहिँ नियमित प्रक्रिया अन्तर्गत चाहिँ विभिन्न समस्याहरू आएका रहेछन् भने त्यसलाई सम्बोधन गर्ने भन्ने कुरा हो अहिलेको अन्तर्राष्ट्रिय परिवेशमा चाहिँ नि अब युक्रेनदेखि लिएर अरू विषयहरूमा पनि नेपालले आफ्नो चासो अभिरुचि चिन्ता जे जस्तो स्तरको हुन्छ त्यो अनुसारको जनाउने कुरा हो त्यसैले यसलाई मैले चाहिँ अनर्थ हुने रूपमा चाहिँ मैले मानेको छैन
जति धेरै भ्रमणको आदान प्रदान भयो त्यति सम्बन्ध राम्रो हुन्छ भन्ने पनि एउटा मान्यता छ नि होइन
सम्पर्कहरू बाक्लिँदै गएपछि सम्बन्धहरू गहिरो हुँदै जान्छन् दृढ हुँदै जान्छन् सुदृढ हुँदै जान्छन् त्यही ठिक कुरा हो
हजुर त आदरणीय श्रोताहरू अन्तर सम्वादको आजको बिहानीमा हामी वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीसँग समसामयिक सन्दर्भ जोडेर यो सम्वाद गरिरहेका छौं एकैछिन समय बाँकी छ ध्रुवहरीजी अब यदा कदा शान्ति क्षेत्रको प्रस्ताव पनि कुरा आयो होइन कहिलेकाहीँ अतीतका होइन केही राम्रा गुड प्र्याक्टिसेसहरूलाई पनि राजनीतिमा समेट्नुपर्छ भनेर भनिन्छ तत्कालीन राजा वीरेन्द्रले पेश गरेको शान्ति क्षेत्र प्रस्ताव अहिले आएर नेपाल जस्तो सानो एउटा संवेदनशील भूभाग भएको क्षेत्रले अवलम्बन गर्दा राम्रै हुन्थ्यो भन्नेतर्फ पनि विचारहरू व्यक्त भएको छन् होइन हुन सक्छ हुन सम्भाव्यता छ नि होइन कतिपय देशहरूले ठूल्ठूला अर्थतन्त्रको बीचमा बसेकालाई ट्याक्स फ्री जोन भनेर पनि काम गरिरहेका छन् ट्याक्स फ्री हेभन भनेर संसारका विश्वभरिका कम्पनीहरू त्यस्तोमा खुलेका छन् ब्याङ्कहरू खुलेका छन् स्विजरल्याण्ड जस्तो देशको चाहिँ मोडल हेर्ने हो भने त्यहाँ पनि एउटा शान्तिको चाहिँ गुन्जास देखेर नै ती कामहरू भयो होला भने हामीले पनि अब अलिकति यो परिवर्तित विश्व परिवेशमा केही नयाँ प्रयोग या जोखिमहरू अगाडि बढाउनु पर्ने अवस्था हो कि
ठिकै भन्नुभयो र यो चाहिँ नि शान्ति क्षेत्रको प्रस्ताव भनेको चाहिँ नि निकै लामो सोच विचार गरेर 2031 सालमा राजा वीरेन्द्रको राज्याभिषेकको समयमा त्यति बेला यहाँ जुन अन्तर्राष्ट्रिय पाहुनाहरूको उपस्थिति थियो, त्यसको त्यसको उपस्थितिकै बिचमा चाहिँ नि प्रस्ताव राखिएको हो र त्यो चाहिँ नि धेरैवटा देशहरूले समर्थन गरे। राष्ट्र के अरे सुरक्षा परिषद, राष्ट्रसङ्घीय सुरक्षा परिषदका चाहिँ नि स्थायी सदस्यहरूले लगायतले ऊ गरे, सोभियत सङ्घ त्यतिखेरको त्यसले पनि समर्थन गर्यो, तर पछि छिमेकी भारतको चाहिँ नि अलिकति असहमति, अलिकति असमझदारी र प्रभाव क्षेत्र सम्बन्धी उहाँहरूको मान्यतासँग नमिल्दो भएको कारणले नमानेको भन्ने कुराहरू आयो। तर अनि पछि 47 सालमा परिवर्तन भएपछि त्यो संविधानमा त्यो निर्देशक सिद्धान्तको रूपमा राख्नु राम्रो हुन्थ्यो त्यो कुरालाई, किनभने त्यो निर्देशक सिद्धान्त भनेको त अब अदालतमा गएर चुनौती दिने अथवा त्यहाँबाट लागू गराउने चिज पनि होइन, मार्गदर्शन मात्रै हो। त्यति चाहिँ नि नेपाल शान्ति क्षेत्र रहनेछ भन्ने किसिमको त्यो रहने हिसाबले काम गर्नेछ, त्यतातिर निर्देशित हुनेछ भनेर राखेको भएदेखि अहिले हामीलाई अलिकति सहज हुन्थ्यो परिस्थिति। अहिले चाहिँ नि के भने त्यति बेला अलिकति अब परिवर्तनको रापताप भन्ने एउटा शब्दावली म सुन्छु बेला बेलामा, त्यो रापतापमा पर्दाखेरि यो पहिले गरिएका कामहरू सबै नराम्रा, सबै मेलो चाहिँ नि नयाँ गर्नुपर्छ भने त्यसैले हुँदा हुँदा मुलुकको झन्डा फेर्ने, नाम फेर्ने सम्मका चाहिँ नि एउटा साह्रै असन्तुलित ढङ्गले चाहिँ नि आग्रह राखेर क्रान्तिकारी चाहिँ नि बोली पारेको जस्तो गरेर त्यस्तोसम्म पनि गर्न खोजियो। तर अब अहिले अब फर्केर हेर्दाखेरि देखिन्छ कि चाहिँ नि एउटा परराष्ट्र सम्बन्धमा अन्तर्राष्ट्रिय मामिलाहरूमा नेपालले राखेको दृष्टिकोण, नेपालले अप्नाएको नीति, नेपालका कूटनीतिज्ञहरूले खेलेको सशक्त प्रभावकारी भूमिकाहरू, नेपालको इज्जत प्रतिष्ठा आज त्यो छैन जुन पहिले थियो। अब यो कुरा त उहाँहरू जसले विरोध गर्नुहुन्छ उहाँहरूले पनि मान्नुहुन्छ। अब तर के भने अब त्यो कुरा गर्नलाई लजाउनु पर्ने कुरा केही छैन, विगतमा काम भए अलिकति गल्ती पनि भए त्यसलाई सुधार गरौँ, राम्रो कामको चाहिँ त्यसलाई निरन्तरता दिउँ भन्ने लाइनमा जाँदाखेरि त्यो हीन भावना चाहिँ पलाउनु पर्ने पनि होइन, किनभने आखिर त सबै नेपाली हौ होइन। अब राजनीतिक एउटा सैद्धान्तिक मान्यताहरू कति बुझेर कति नबुझेर वामपन्थी दक्षिणपन्थी भएको छौँ, तर चाहिँ नि हौ त नेपाली नै, त्यसै कारणले हामीले हाम्रो मुलुकको हित हुने कुरा त यस्तो पो त, त्यसैले पहिले पनि राम्रो गरेको थियो भने त्यसलाई
राष्ट्रिय हित जेमा छ त्यसलाई नै फोकस गर्नु पर्यो। म अन्त्यमा सोध्न चाहन्छु ध्रुवजीलाई, अब निर्वाचन आएको छ, निर्वाचनले त आखिर यस्तै यिनै यस्ता विषयहरू असमञ्जस्यहरूलाई चाहिँ बिस्तारै जनताको बीचमा बहसमा लैजाने हो, निर्वाचनको लागि मुद्दाहरू चाहिन्छ भनेर भन्छन् होइन। अब अहिले विद्यमान यी हामीले छलफल गरेका बाहेकका पनि कयौं इस्युहरू छन् नि जुन चाहिँ जनताको बीचमा गएर बहस हुनुपर्ने हो। यहाँ खालि कसले जित्छ र कसले हार्छ, कति सीट संख्या आउँछ, कसले सरकार बनाउँछ भन्दा पनि हाम्रो दृष्टिकोण निर्माणमा यो निर्वाचनमा के कस्ता मुद्दाहरू चाहिँ यसपालि चाहिँ जनताको बीचमा बहसमा जालन, अथवा हामी परम्परागत शैलीमा केवल भोट मात्रै हाल्न अगाडि चाहिँ निर्वाचन गरिरहेका छौँ, संक्षेपमा ध्रुवजी?
अब संक्षेपमा भन्दाखेरि हामीसँग चुनावी नारा, चुनावी प्रश्नहरू, चुनावसँग गाँसिएका प्रश्नहरू छैन, धेरै देख्दिनँ म। अब विभिन्न पार्टीहरूले कसरी चुनावको लागि हाम्रो पार्टीलाई भोट दिनुहोस्, हाम्रो पार्टीलाई भोट दिनुहोस् भन्न सक्ने स्थिति पनि छैन। अब समस्याहरू त मुलुकमा अब महँगीकोदेखि लिएर अब हेर्नु, राजधानीमा फोहोर मैलाको डुङ्गुर लागिरहेको छ राजधानी जस्तो ठाउँमा, अब त्यसबाट रोग कति फैलिने हो, कहाँ के हुने हो, यो कुराहरू चाहिँ नि व्यवस्थित गर्नुपर्नेदेखि लिएर धेरै कुरा छन्। हिजो यो शहरी विकास मन्त्रीले एउटा टेलिभिजन अन्तर्वार्तामा भन्दै गरे सुनेको थिएँ कि चाहिँ नि यो फोहोर मैला होइन, यो त स्रोत, ग्यासको स्रोत, मलको स्रोत हुने चिजहरू हुन्, यसलाई त्यो रूपमा प्रस्तुत के अरे लिएर त्यसलाई स्वीकार गरेर त्यसलाई व्यवस्थित गराउने र त्यो स्रोत उपलब्ध गराउने नागरिकलाई उल्टो हामीले चाहिँ त्यसमा केही आर्थिक सहयोग दिने त्यो पो रूपमा सोच्दैछौँ भन्नुभयो। उहाँको दृष्टिकोण त राम्रो हो, तर अब यहाँ तत्काल चाहिँ नि फोहोर व्यवस्थापन नहुँदाखेरिका समस्याहरूले यो राजधानी नै घेरिएको छ। यो लगायतका अब यो महँगी भने त खेलाँची जस्तो भइरहेको छ कि, अब यो आयल निगमकै उदाहरण हेर्नुहोस् न, तेलको भाउ अलिकति बढ्दा धेरै बढाइदिने, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दाखेरि होइन, हाम्रो त घटाउन मिल्दैन किनभने हाम्रो त ऋण छ, त्यो ऋण तिर्नलाई पैसा जम्मा गर्नुपर्ने छ भन्ने छ। अर्कोतिर फेरि त्यहाँका कर्मचारीहरूलाई बोनस सोनस फाइदा साइदा उपलब्ध पनि गराउने छ। यो अन्तर विरोधहरू थुप्रो छन् र राज्यलाई शोषण गर्ने, राज्यलाई दोहन गर्ने भन्ने दुईटा शब्दहरू हिजो आज चलिरहेका दुईटै भइराखेका छ। यो चाहिँ कसरी निराकरण गर्न सक्छौ भनेर प्रतिबद्धता मतदाताको अगाडि दिनुहुन्छ, त्यो अनुसार भोट पाउनु होला। अब तर के भने मतदाता चाहिँ नि 74 सालका जस्तो मात्रै छैनन्, अलिकति चलाख, अलिकति
सजग, अलिकति बढिरहेछन्।
त्यो चाहिँ नि स्थानीय चुनावमा पनि स्वतन्त्र उम्मेद्वारहरूको विजयले संकेत गरेको छ। त्यसैले आशावादी हौ कि चाहिँ अब निर्वाचनले एउटा सफल परिणाम ल्याउनेछ भन्ने आशावादी चाहिँ हुँ, तर जस्ता घटना छन् प्रकृतिका त्यसले धेरै आशावादी हुने ठाउँ चाहिँ छोडेको छ।
हजुर, धेरै धन्यवाद छ ध्रुवजी, यहाँलाई
धन्यवाद छ, श्रोताहरूलाई पनि फेरि एकपटक धन्यवाद।
आदरणीय श्रोताहरू, अन्तर सम्वादको निर्धारित समय सकियो। समसामयिक सन्दर्भलाई जोडेर हामी वरिष्ठ पत्रकार ध्रुव हरि अधिकारीसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।